یا علی مدد. الوائز رائے ابو علی مشنری، وائز نمبر 632.
آج چوتھا دن ہے جنان کا اور یہ کرسمس کا جنان ہے. اس کے 14 پارٹ ہیں. مولانا حضر امام فیصل بات پڑھو مامین اللہ اور محسن اللہ. جی جا کے پاچم دشن کھنگا عراق مہیں جا کے پاچم دشن کھنگا دیپ میار ہو جیو جی گھر سر ودھائیوں تیاں بہو رنگ ہوئے سر ودھائیوں تیاں بہو رنگ ہوئے شین راج کرے سے دھنی مارو ہو جیو جی ناصر ناصر تو دیت کالیگا ناصر ناصر تو دیت کالیگا پاچمتی دھنی آوے تجھے کون چھڑا وے ہو جیو جی. اس کی ورانی لمبی ہے اور ہر دفعہ ورانی نہیں پڑھوں گا. شمس فرما دے جبھی پچھم دش میں سے جو کھنڈ عراق کی جگہ ہے, میں نے آپ کو ایک دفعہ جنان میں سمجھوتی دیتے دیتے کہا کہ مڈل ایسٹ کو سینٹر دیپ کہتے ہیں اور وہاں عراق ہے اس کو کھنڈ کہا جاتا تھا, کیونکہ وہ زمانے میں عراق کی حکومت سارے مڈل ایسٹ میں تھی. سینٹر دیپ منجار مڈل ایسٹ میں, عراق کھنڈ میں جو پشچم میں ہے ہندوستان کے ویسٹ میں ہے. وہاں سے جب مولا آئے گا تو گھر سر ودھائیوں تیاں بہو رنگ ہوئے سے, جب مولا آئے گا تو مومنوں کے گھر کے اندر خوشیاں اور مبارکیں ہوں گی اور بہت مزے کریں گے. نراج کرے سے دھنی مارو اور میرا مالک راج کرے گا. ورانی یہ ہے کہ اے کالیگا بھاگ جا جلدی سے, ना सुरे नाश, अरे तू दैंत कालिंगा पाछम सी धनी आवे, जल्दी भाग जा। मौला जो मालिक है वो खुद आ रहा है पश्चिम में से। खून नवाणु, खून कहते हैं लश्कर का एक डिवीजन, एक डिवीजन 10,000 आदमी का भी होता है और 32,000 आदमी का भी होता है। तेरे 99 डिवीजन जो हैं खरिए तले, घोड़े की खुरियों के नीचे पांव तले रौंद दिए जाएंगे। खून नवाणु तारो खुरिए तले जाए से, पांव के नीचे तेरे इतना बड़ा लश्कर रौंद डाला जाएगा। न जानू सैन तारो सीए मुखे जाए से, खबर नहीं तेरा इतना बड़ा लश्कर कहां गुम हो जाएगा। फिर तुझे कौन छुड़ाएगा, तब तुझे कौन छुड़ावे, तेरे को कोई छुड़ाने वाला नहीं। इस वरानी का आप हेडिंग समझो, ये जो वरानी है ये इस गिनान की हेडिंग है। इस सारे गिनान के अंदर दैत कालिंगा का जिक्र है। हमारे बहुत से गिनान हैं, आज हम सैकड़ों साल से दैत कालिंगा का जिक्र सुनते आए हैं। दैत कालिंगा कोई एक शख्स का नाम नहीं है। पीरों ने हमको बहुत सी गायबाना हिकमतें बताई, बहुत से आने वाले वाकयात बताए, बहुत सी ऐसी जो भेद की रमूज की बातें हैं जिसमें रूहानियत है, उसको कहानियों का रूप देके बयान किया। मैंने आपको कहा एक दफा कि एक गाय और बछड़े की कहानी और शेर के मिलने की बात अज्ञान के अंदर फरमाई है। ऐसी और भी बहुत सी कई चीजें हैं। तो पीरों ने यहां दैत कालिंगा को एक शख्स मान के, ये तहयुल है, उसके साथ फिर गुफ्तगू करते हैं। दैत कालिंगा, दैत का मतलब जो खुदा का दुश्मन हो, और दानव वो भी खुदा का दुश्मन, लेकिन दैत जो है वो ज्यादा जबरदस्त है और दानव जो है वो खुलम खुला नहीं, नीचे रह के पीछे पीछे अंदर अंदर वो गड़बड़ करता है और मजहब की खराबी करता है। पीरों के गिनान के हिसाब से दैत कालिंगा चीन में होगा। मैंने आपको कहा कि दैत कालिंगा का मतलब कम्युनिज्म। उस जमाने के अंदर जब ये बात बनेगी तो कम्युनिस्ट चाइना का जो सबसे बड़ा आदमी होगा, प्रेसिडेंट होगा, आप उसको दैत कालिंगा कह दो, क्योंकि उसके हुक्म से लड़ाई होगी। फिर पीरों ने यह भी कहा है कि दैत कालिंगा की घरवाली, उसका नाम सुरजा रानी है, उसका एक बेटा है उसका नाम कमला कुंवर है, उसकी दो बेटियां हैं, एक अजिया है एक वजिया है। देखो कैसी हिकमतों से हमारे पीरों ने बातें कही हुई हैं। अभी हम जब तक गिनानों के अंदर डुबकी नहीं मारें तब तक पता नहीं चलता। मेरे को बहुत बरस हुए इन चीजों को पढ़ते पढ़ते। अब मैं आपको, क्योंकि आपके इधर कुछ टीचर्स भी बैठे हुए हैं, आपके इधर वो भी लोग हैं कि जो टीचर नहीं है मगर गिनानों में इंटरेस्ट लेते हैं, दिलचस्पी लेते हैं। संस्कृत जबान के अंदर कमल का मतलब है फूल। कमल उस फूल को कहते हैं कि जो पानी के ऊपर तरता है, और कमल का फूल हमेशा उस पानी में होता है कि जिस पानी में कीचड़ बहुत होता है। कमल की खुशबू भी अच्छी होती है, उसका दिखाव भी अच्छा होता है, बहुत खुशनुमा होता है। तो कमल का फूल, उससे कमला कुंवर नाम रखा बेटे का। और संस्कृत में कहते हैं अजय, अजय का मतलब जो जीता ना जाए, मतलब कि जो कभी हारता नहीं, उसको अजय कहते हैं। अभी अजय जो है वो मैस्कुलिन जेंडर है, यानी नर जाति है। आप इसकी नारी जाति बनाओ, फेमिनिन जेंडर बनाओ, तो उसका नाम होगा अजिया। इसी तरह से संस्कृत के अंदर विजय कहते हैं विक्ट्री को, सक्सेस को, और विजय है वो भी मैस्कुलिन जेंडर है, उसका फेमिनिन जेंडर है वजिया, तो अभी समझ आई कि अजिया और वजिया, अजिया का मतलब जो जीती ना जाए, वजय वजिया का मतलब कि जो सक्सेसफुल होए, कमल का मतलब वो फूल के जो कीचड़ वाले पानी में रहता है। ये उसकी मैंने आपको ब्रेकडाउन बनाई। अभी सुरजा रानी, सुरजा कहते हैं अलर्ट माइंड को, जो माइंड हमेशा बेदार रहता है, चौकन्ना रहता है, उसको सुरजा कहते हैं। तो सुरजा रानी यानी वो औरत के जो हमेशा चौकन्नी है, बड़ी होशियार और अलर्ट है, कभी धोखे में नहीं आवे। तो पीरों ने दलित कालिंगा के राज में कम्युनिस्ट या वो मजहब के दुश्मन के राज में के जिसने ये उठा रखा है अपनी सल्तनत के अंदर, वादा कर रखा है या तय कर रखा है कि मैं मजहब का सत्यानाश कर दूंगा और मेरे शहर के अंदर या मेरे मुल्क के अंदर मजहब नहीं चाहिए, और कम्युनिज्म जो है वो मजहब का दुश्मन है। उसकी घरवाली का नाम है सुरजा रानी। ये सुरजा रानी हमारी जमात है, दैंस की घरवाली, क्योंकि हाजर इमाम और पीर जमात का मां और बाप है। गिनानों के अंदर दैंस की घरवाली को सुरजा रानी कहा है। अरे घरवाली का मतलब किस तरह से हो गया, क्योंकि उसके ऊपर उसको कब्जा है, उसका हुक्म चलता है, वो नारी के तौर पे है, और नारी कमजोर होती है इस तरह से। आजकल की नारी तो कैरेट भी खेलती है और मर्दों को मारती है। मैं उस जमाने की नारी का जिक्र करता हूं जब से पीर शम्स ने 900 वर्ष पहले यह बात की। नारी को अबला कहा, जो बेचारी मजबूर है। कम्युनिस्ट चाइना के अंदर, दैत कालिंगा के राज के अंदर जो अपनी सतपंथ जमात है वो सुरजा रानी की तरह है। ऐसे कम्युनिस्ट मुल्क के अंदर 5.5 मिलियन 55-56 लाख इस्माइली की जमात कैसी अलर्ट होगी, कितनी चौकन्नी होगी, और मजबूर है बेचारे, कहीं हिल नहीं सकते। फिर उसका एक लड़का है, इस लड़के का मतलब मोमन, यहां तो बहुवचन की बात नहीं, स्टोरी बनानी है पीर को समझाने के लिए, तो लड़का कह दिया कमला कुमार उसका लड़का है, यानी मोमन जो है वो कमला कुमार की तरह है कि जो कीचड़ वाले पानी के अंदर रहता है, उस मुल्क के अंदर जहां बेधर्मी है, बेदीनी है, खुदा परस्ती है ही नहीं, तो वो कीचड़ वाला पानी ही है ना कि जिसके अंदर मोमन उगते हैं। जमात की जो यूनिटी है, जमात की जो ताकत है, वो अजिया है, जीती नहीं जा सकती। जान दे देंगे मोमन, जमात आज लाखों करोड़ों वर्षों से हयात और कायम है, आज तक हमारी जमात को किसी ने जीता नहीं, बड़े बड़े जालिम बादशाह आए, जमात जीती नहीं गई। क्यों नहीं जीती गई, कि जमात के अंदर देखो यहां हम बैठे हैं कितने लोग हैं, सब इस वक्त एक ही ख्याल में है, ये हमारी रूहानी यूनिटी है, ये अजिया है। जमात की लड़की जो है, जमात सुरजा रानी है, मोमल कमल कमला कुंवर है, अजिया जमात की यूनिटी है, और वजिया जमात की दुआ है। दुआ से सक्सेस मिलती है, विक्ट्री मिलती है, विजय मिलती है। तो दो लड़कियां हैं, जमात का इत्तेफाक यूनिटी और जमात की दुआ बंदगी, ये दो लड़कियां हैं। और जमात के अंदर जो मोमन है वो कमला कुंवर है, और जो जमात है वो सुरजा रानी है, और उसका जो मर्द है यानी जिसके मुल्क में रहती है वो दैत कालिंगा है। चारों तरफ गुनाह, बदियां, शैतान, आग लगी हुई है, इसके अंदर भी जमात अपने आप को चौकन्नी रख के बड़ी हिम्मत और कामयाबी के साथ अलर्ट होके जमात रहती है। 1100 बरस की जमात है चाइना में, ऐसी ही पुरानी जमात रशिया के अंदर है, वहां बड़े बड़े जुल्म होते हैं। कैसे कैसे जुल्म होते हैं, अभी तो खैर उस पर कम हो गए, लेकिन एक वो जमाना था कि हमारी जमात के अंदर पांच पांच चार चार महीने के बच्चों को पकड़ के माँ और बाप के सामने कत्ल कर दिया जाता था। और कत्ल इस तरह से नहीं करते थे, जब तुर्की का राज था, ओटोमान एम्पायर थी, तो सलेमिया के अंदर तुर्की सुल्तान अब्दुल हमीद ने बड़े जुल्म किए। जब उनको पता लगता था कि ये आगा खानी है, शिया है, क्योंकि तुर्की है वो सख्त सुन्नी है, कट्टर सुन्नी, और ये बात कोई सैकड़ों वर्ष की पुरानी नहीं, इस सदी की बात है, इस सदी की, ये सेंचुरी के अंदर ये बात है, और जिस वक्त पहली लड़ाई हुई उस पहली लड़ाई के अंदर की ये बात है, सुन्नी काजियों ने तुर्की सल्तनत के अंदर, सलेमिया के अंदर जो जुल्म किए, वह ऐसे जुल्म थे, मां की गोद में चार पांच महीने का बच्चा छीन लिया गया, दरबार में सारी फैमिली को बुलाया गया, और जब कहा गया कि कौन हो तुम, तो कहा मुसलमान है, तुम्हारा ईमान क्या है, तो मर्द कहते अशहद अन ला इलाहा इल्लल्लाह व अशहद अन मुहम्मदन रसूलुल्लाह। अब तलब तो कुछ नहीं कह सकता, मगर उसको जो मुखबर ने खबर दी थी कि यह आगा खानी है, आगा खान को यही खुदा मानते हैं, तो उसने कहा आगा खान को गाली दो, तो कहता मैं जिस शख्स को अच्छी तरह जानता ही नहीं हूं, मैं खामखा उसको क्यों गाली दूं, इसके ऊपर तू तू मैं के ऊपर जब बहुत उसने जोर दिया ना, तो उसने कहा हां मैं मानता हूं आगा खान को, बस इतना उसको चाहिए था। मां की गोद में से चार महीने का बच्चा छीन लिया और दो जल्लादों ने तलवार पकड़ रखी, एक ने उधर से एक ने इधर से, बच्चे को फेंक के उस तलवार के ऊपर फेंका गया, कमला सा गरीब बेचारा नरम नरम बच्चा चार महीने का दो टुकड़े होके माँ बाप के सामने तड़प रहा है, मगर उन्होंने ये कबूल कर लिया अपनी औलाद को कुर्बान करना, मजहब नहीं छोड़ा। ये हमारी जमात की अलर्टनेस, इसलिए जमात को सुरजा रानी कहा, दैंत जैसा मर्द है। दुनिया के अंदर भी बाज मोमिन औरतों के मर्द दैंत की तरह होते हैं, वो बेचारी सब कुछ बर्दाश्त करके लुक छुप के भी अपने मजहब को पालती रहती है। तो इस तरह ये पीर ने स्टोरी बनाई है। अब ये चीज आपको अच्छी तरह से समझ आ जाएगी, और भी किसी दूसरे गिनहन के अंदर जब आपको ये सुरजा रानी, अजिया वजिया, कमला कुंवर, इसका जब भी बयान आएगा तो आप उसको सॉल्व कर सकेंगे वो स्टोरी को, ये बेस है। तो दैंत कालिंगा साइंस के अंदर अपनी कुव्वत के अंदर बहुत बढ़ जाएगा। यहां नवानो खूनी, मैंने आपको कहा कि एक डिवीजन 10,000 का भी होता है, 32,000 का भी है, इस तरह से नवानो खूनियां। एक और गिनान के अंदर पीर ने फरमाया है कि दैंत कालिंगा के 66 लाख योद्धे होंगे, 66 लाख। आज चाइना की 1 अरब आदमियों की बस्ती है, 1 बिलियन आदमी है चाइना में। हो सकता है कि जब यह वाकया होगा तो 1.5 बिलियन भी होवे। आज चाइना के पास बड़ी मुश्किल से 1 मिलियन रेगुलर आर्मी है, इससे 6 गुना ज्यादा आर्मी बनेगी। जब भी आप कभी पढ़ो कि भाई चाइना के पास 66 लाख की रेगुलर आर्मी हो गई, तो समझ लेना कि थोड़े टाइम के अंदर ये बनाव बनने वाले हैं। दैंत कालिंगा ना 66 लाख योद्धा, सबर योद्धा रन पड़े, गिनन के अंदर है कि उसके 66 लाख आर्मी होगी। फिर वो जो दैंत है वो बड़ी बड़ी करामतें करेगा, यानी उसके पास साइंस बहुत आएगी। आज साइंस का सेंटर अमेरिका है, आप देखना आहिस्ता 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 चाइना ऐसा पावरफुल होगा कि अमेरिका भी चाइना से डरेगा, रशिया तो अभी से डरता है। चाइना को कोई वेस्टर्न टेक्नोलॉजी और साइंस की मदद नहीं मिली, फिर भी उन्होंने एटम बॉम्ब बनाया है, उन्होंने मिसाइल्स बनाए हैं, उन्होंने स्पेस में रॉकेट्स भी भेजे हैं। किसी की मदद के बगैर, न रशिया ने उसको टेक्नोलॉजी दी है, न जापान ने दी है, न अमेरिका ने दी है, मगर वो खुद ब खुद चढ़ रहे हैं और ऐसा चढ़ेगा ऐसा चढ़ेगा। अलबत्ता साइंस ने बहुत सी चीजें अभी से बना रखी हैं, अभी से बना रखी है। एक जगह गिनान के अंदर फिर फरमाते हैं, हे जी गो गारो मथरी ने गई तो गोड़ बना जी गारो मथरी ने गई तो गोड़ बना वे जी गोड़ ना पड़बा चला वो जी पानो मतरी ने गई तो पोपट पढ़ाव से जी पानो मतरी ने गई तो पोपट पढ़ाव से जी तिया मुआ माई बाप दे घर से जी हे जी पानी मतरी ने गई तो गिरत बनाव से जी पानी मतरी ने गई तो गिरत बनाव से जी तिया गिरत न परब चलाव से जी पानी पानी से घी बनाएगा, कीचड़ गारे से गुड़ बनाएगा। पाना है ना यानी पेपर, वो पोपट की तरह बोलेगा और मरे हुए मां बाप दिखाएगा। तो ये सब चीजें तो हो रही हैं, ये आपको मालूम है। ये जो टेप है ये भी पाने की तरह, चलो टेप को छोड़ दो लेकिन रिकॉर्ड है। कार्डबोर्ड के ऊपर मसाला लगा के उसके अंदर आवाज आती है, कागज बोलता है। और पानी में से घृत बनाएगा, आर्टिफिशियल घी जो बनता है वो पानी में से भी बनता है। ये मार्जरीन आप लोग खाते हो ये आर्टिफिशियल घी है ना, कागज चमड़ा और ऐसी बहुत सी दूसरी चीजें हैं कि जिसमें से ये मार्जरीन हम लोग खाते हैं या जिसको आज हम कहते हैं वेजिटेबल घी। वेजिटेबल घी क्या है? और गारा जो है जब पेट्रोल निकल जाता है फिर इंजन का ऑयल निकलता है क्रूड ऑयल में से रिफाइन कर कर करके फिर बाकी जो रहता है उसमें से वो लोग ग्रीस बनाते हैं। जब ये ग्रीस भी निकल जाती है तो बिल्कुल रेजिड्यू जो रहता है ना वो टार होता है, ये गारा है टार। आपको पता है टार में से क्या बनता है? सेक्रीन। गोड़ में से गोड़ बनता है गारे में से। डामर जो है वो गारा है और डामर में से सेक्रीन बनती है। तो किस तरह से ये, और भी पीरों ने बहुत सी चीजें बताई लेकिन अब आप गिनान सुनो तो दंश कालिंगा और सुरजा रानी की आपस में डायलॉग होता है। हे जी पाचम दी सन तंबल वाजे ते घोर निशान हो जियो जी तरण तरण भवन में शमरो आक दिलावे ने सेजे किलावे सुल्तान हो जियो से इंडिया का वेस्ट यानी मिडिल ईस्ट। पाचम जिसने तंबल वाज से यानी लड़ाई के पहले तबल बजता है, अनाउंसमेंट होती है तो लड़ाई की डिक्लेरेशन होगी। वाजे से घोर निशान, जितना भी एटमॉस्फियर और वातावरण है, दुनिया की जो हालत है पोजीशन एकदम डार्क हो जाएगी। डार्क का मतलब टेंस हो जाएगी, लड़ाई से पहले जैसी टेंस हालत हो जाती है ऐसी सारी दुनिया टेंस हो जाएगी। तरण तरण भवन में से हमारो हाँक दिलावे, तीन भवन ये जमीन आसमान और जमीन के नीचे पाताल, यहां हाँक होगी। हाँक का मतलब अनाउंसमेंट होगी, इतनी दुनिया में नॉइज होगी, रेडियो टेलीविजन ये सब नॉइज ही है ना, अनाउंसमेंट है ना। तीन भवन के अंदर इसका चक्कर चलेगा, एरोप्लेन जो उड़ रहे हैं उनको भी रेडियो न्यूज मिलेगी, और वो जो सब मरीन जमीन के अंदर नीचे पानी में पाताल में हैं उनको भी ये न्यूज मिलेगी। वो पाताल और ये जमीन और ये आसमान के ऊपर उसका हाँक होगी, हाँक का मतलब अनाउंसमेंट होगी, वॉर की डिक्लेरेशन होगी। सेजे किलावे सुल्तान, सुल्तान का नाम अरबी जबान का रख के पीर ने हमको ये इशारा किया कि वो इस्लाम का सबसे बड़ा लीडर होगा। जब ये बात बनेगी तो उस वक्त इस्लाम की सारी डोरी जो है वो हजरत इमाम के हाथ में होगी। दुनिया में ऐसे बनाव बनेंगे मोमिनों, आहिस्ता आहिस्ता इसके अंदर एक जगह आता है, मैं आपको बताऊंगा, कम्युनिज्म बढ़ता जाएगा, बहुत बढ़ेगा, और कम्युनिज्म ऐसी जगहों पे भी जाएगा कि जहां उसको नहीं जाना चाहिए, यानी कैपिटल जो मुल्क हैं उनके अंदर भी बहुत से लोग कम्युनिस्ट माइंड के हो जाएंगे। दुनिया के अंदर से मजहब निकल जाएगा, खुदा को याद करने वाले कोई कोई होंगे। फिर शमस माँ बाप ने एक और गिनान में ऐसा फरमाया, 12 कोस पे दीवा जलेगा, 12 कोस, एक कोस 2 माइल का होता है, तो 25 माइल के ऊपर एक दीवा जलेगा। अभी आप जाओ ये आपके इस शिकागो शहर के अंदर करोड़ों बत्तियां जल रही हैं, 1 माइल के अंदर मेरा ख्याल है कुछ 100-150 बत्तियां हैं, और फिर कहता है कि 25 माइल में एक बत्ती होगी, वो बत्ती ये इलेक्ट्रिक की नहीं, वो बत्ती अंदर के नूर की। 25-25 माइल के अंदर एक मोमन होगा जो खुदा को याद करेगा और उसके दिल के अंदर ईमान का नूर चमकेगा, करोड़ों आदमियों में से एक आदमी होगा, ऐसा जमाना आ जाएगा। जी थर थर मोमन भाई, कोई कोई रहते जी, हे कोई कोई रहते जी, अति जागो मेरा भाई, अति जागो। फिर कहते हैं ऐसा जमाना आएगा कि लोग स्थिर नहीं रहेंगे, बेचैन रहेंगे, शंका में रहेंगे, मन स्टेबल नहीं रहेगा। कोई कोई आदमी जो स्टेबल रहेगा तो फरमाया थर थर मोमन भाई, कोई कोई ऐसे स्टेबल मोमन के जिसका ईमान किसी भी तरीके से हिलेगा नहीं, ऐसा कोई कोई होएगा। अति जागो, बहुत जागो, अपने ईमान को संभालो, और दुनिया के प्रेशर और दुनिया की मोह ममता माया के अंदर आके अपने ईमान को शक में मत डाल डालो। वो हालत जब ही होएगी उसके पहले दुनिया में बहुत से बनाव बनेंगे, छोटी छोटी लड़ाइयां बढ़ती जाएंगी बढ़ती जाएंगी बढ़ती जाएंगी। इन लड़ाइयों का अंजाम ऐसा आएगा, हो सकता है कि कम्युनिज्म और इस्लाम मोमन मिलके क्रिश्चियनिटी और इज़राइल के खिलाफ लड़ें, हो सकता है। मैं प्रॉफिट नहीं हूं, कोई भी तरह की प्रोफेसी नहीं कर सकता, मैं तो पीरों के गिनानों में से जो समझता हूं, हो सकता मेरी भूल भी होती होवे, मैंने जो समझा है वो आपको कह रहा हूं। ये लड़ेंगे, मुसलमान कंट्रियां और कम्युनिस्ट कंट्रीज मिल जाएंगी, खासतौर पर रशिया, और क्रिश्चियन और इजरायलियों के सामने लड़ेंगे। इस लड़ाई के अंदर क्रिश्चियनों को इजरायलियों को पहले पहले शुरुआत के अंदर काफी विक्ट्री मिलेगी, لیکن آخر ہار جائیں گے. یہ ایک ہی لڑائی نہیں ہوگی, بہت سی لڑائیاں ہوں گی, ہار جائیں گے. آپ کی یہ ساؤتھ امریکہ تک, بلکہ امریکہ کے چاروں طرف, شاید کینیڈا چھوڑ دو, باقی سب کمیونسٹ ہو جائیں گے. اس گنان میں آتا ہے کہ 2/3 نہیں بلکہ 3/4 دنیا کمیونسٹ ہو جائے گی اور دینت کالنگا کی فیور میں ہوئے گی. پھر آخر میں جب دنیا کے اندر صرف دو ہی پاورز رہیں گی, ایک اسلام کی اور ایک کمیونزم کی, تو کمیونزم کو ایسا ہوگا کہ ہماری وجہ سے یہ مسلمان جیتے ہیں, ابھی ان کو مار کے ساری دنیا کو کمیونسٹ بناؤ. جب وہ میچر آئے گی تب حضرت امام اسلام کی جو راہبری ہے اپنے ہاتھ میں لے گا, اور سہجے کیلاوے سلطان یہ اشارہ اس وقت کا ہے. اس وقت جس بھی امام کا وارہ ہوگا وہ تمام دنیا کے مسلمانوں کا اس وقت وہ رہنما ہوگا, اس کو خلیفہ کہو یا امام کہو, مگر دنیا بھر کے مسلمان اس وقت زمانے کے امام کو اپنا مالک مان لیں گے, آل رسول سمجھ کے اس کو اپنا راہبر اور لیڈر قبول کریں گے, اور پھر امام اسواری کرے گا. اس کے ذکر آتے ہیں,
جی جا کے چنچل چلت رنگ پون رتھ گھوڑا نیہا تھیڑو شاہ شنگھا آیودھ لئی نرن کلنکی چڑھ سے نے چودھ بھون ماں جے جے کار ہو جیو جی.
اس وقت چنچل چلتر بڑی چالاکی اور ہوشیاری سے, بہت ہی کلیورنس کے ساتھ مولا ایسے کام کرے گا, پون رتھ گھوڑا, ہوا کے اوپر گھوڑے کے رتھ چلیں گے. ایروپلین چلتے ہیں نا, وہ زمانے کے اندر گھوڑے کے بغیر گاڑی چلنے کا خیال انسان کو نہیں آ سکتا تھا, تو پیرو نے اس کو پون رتھ گھوڑا کہہ دیا, ایروپلین. اور ایسے بڑے بڑے ایروپلین چلیں گے کہ جو آج ہم کبھی سوچ بھی نہیں سکتے, بہت بڑے بڑے, سارا گاؤں کا گاؤں اٹھائیں گے. تو فرمایا ہاتھیڑو, ہاتھیڑو کہتے ہیں اپنی رحمت سے, اپنی مہربانی سے, ہاتھ سے دیا ہوا بخشش دے کے. ہاتھیڑو شاہ شنگھارے اپنی رحمت سے, اپنی کرامت سے وہ اپنے لشکر کا انتظام کرے گا. 36 آیودھ لئی نر نقلن کی چڑھ سے, آیودھ کہتے ہیں لڑائی کو توڑنے کا سادھن. ہو سکتا ہے میزائلز ہوں, راکٹس ہوں, ایسی کئی ایک اور بھی چیزیں ہوں گی. 36 قسم کے ہتھیار مولا کے لشکر میں ہوں گے. نے چودھ بھون ماں جے جےکار, 7 زمین اور 7 آسمانوں میں جو فرشتے اور روحیں ہوں گی وہ امام کے ساتھ اس کی حمد و ثنا اور تعریف کرتے ہوں گے. یعنی صرف دنیا کے انسان ہی نہیں, اس لڑائی کے اندر دوسری دنیا کے لوگ یا فرشتے یا اسپرٹس وہ امام کے لشکر کی مدد کرنے کے لیے آئیں گے. دین دارو, آپ نے کبھی قرآن شریف پڑھا ہو تو آپ کو پتا ہوگا اللہ تعالیٰ کہتا ہے نبی کو, کیا ہے نبی بدر کی لڑائی تجھے یاد ہے؟ تیرے تو 313 آدمی لڑتے تھے, میں نے 3000 فرشتے بھیجے تھے بدر کی لڑائی میں. 3000 فرشتے اللہ نے قرآن پاک میں لکھا ہے. رسول اللہ کی مدد کے لیے مسلمان تو صرف 313 تھے بدر کی لڑائی میں, لیکن اللہ فرماتا ہے میں نے 3000 فرشتے بھیجے تھے. وہ فرشتے لوگوں کو آنکھ سے نہیں دکھتے تھے, اسی طرح سے ہمارے امام کا جب یہ وقت آئے گا لڑنے کا دہنچ کے سامنے, تو اسپرٹس اور روحیں وہ امام کے لشکر کے اندر آ کے فرشتے مدد کریں گے. ان کی پھر نمبرنگ بھی بتائی ہے. پھر حسن کبیر دین نے انت اکھاڑے کے اندر ان کے لیڈر کا نام لکھا ہے اور اس لیڈر کے ہاتھ کے نیچے کتنا لشکر ہوگا وہ بھی نام لکھے ہوئے ہیں. تو چودہ بھون کے اندر مولا کی تعریف کریں گے اور مولا کی عطایت گزاری کریں گے. چودہ بھون ماں جے جے کار.
جا کے نو ناتھ نے سدھ چوراسی نے جو گنیوں کرے جے جے کار ہو جیو جی. اجیا نے وجیا دیوی چمر ڈراوے نے کملا کنور سر چھتر دھر سے ہو جیو جی.
جب یہ لڑائی ختم ہوگی تو پھر شمس بابا فرماتے ہیں نو ناتھ نے سدھ چوراسی دنیا کی جتنی بھی قوموں کے اندر جو عابد ہوں گے صوفی ہوں گے جو حضرت امام کی جماعت میں اس کے مرید کے طور پہ نہیں ہوں گے وہ بھی سب آ کے مولا کے پاؤں پڑیں گے. اس میں 84 تو سدھ ہوں گے. سدھ کہتے ہیں کہ جو ساری دنیا کے اندر سب سے بڑا سدھی والا کرامت والا ہوگا. ایسے لوگ دنیا کے اندر بہت تھوڑے ہیں لیکن تمام وہ لوگ صوفی لوگ اس کو قطب بھی کہتے ہیں قلندر بھی کہتے ہیں. وہ تمام قوموں کے جو اپنی جماعت کے باہر ہوں گے وہ سب عابد اور صوفی اور کرامت والے گرو وغیرہ سب حضرت امام کے پاؤں پڑیں گے. نہ جوگنیوں کرے جے جے کار. یہاں جوگنی کا مطلب جتنی بھی چھوٹی چھوٹی جماعتیں دنیا بھر کے اس انسانوں کی کہ جو عابد ہیں, کرسچنوں میں بھی عبادت کرنے والے ہیں, ہندوؤں میں ہیں, ہر قوم کے اندر کوئی نہ کوئی گروپ مومنوں کا ہے. بھلے ان کو ہمارے مولا کی شناخت نہیں مگر ان کے اندر بندگی کرنے والے لوگ ہیں. اس وقت ان کو جب یہ پتہ لگے گا کہ سچا نکلنک اوتار صرف یہی ہے تو دینداروں وہ مولا کے پاؤں میں آ کے پڑیں گے. میں نے آپ کو اجیا وجیا اور کملا کنور کا ذکر سنا ہے نا. اجیا اور وجیا دیوی چمر ڈھڑاوے. چمر ڈھڑانے کا مطلب یہ ہے کہ وہ خوشی کے اندر مبارکبادی کے تھال لے کے, چمر اور چوڑی ہوتی ہے امام زمان کے سر کے اوپر چمر کرتے ہیں کہ کوئی مکھی وغیرہ نہ پڑے. یعنی جماعت کی جو یونیٹی ہے اور جماعت کی جو دعائیں ہیں یہ اس وقت حضرت امام کو ساری دنیا کا سلطان بن کیا ہوا دیکھ کے خوشیاں منائیں گی مبارک کریں گی. اور کملا کمر کے سر کے اوپر چھتر رکھا جائے گا. مطلب کہ جو مومن ہیں ان کو مولا سب سے آگے رکھے گا اور دنیا کے اندر مومنوں کا راج ہوگا.
ہے جی جا کے سنگھنیے شنکھ شبد گھنو واجے.
کیسے اچھے انہوں نے الفاظ باندھے ہیں.
جا کے سنگھنیے شنکھ شبد گھنو واجے نے نوے کھنڈے پڑے رے بھنگان ہو جیو جی. لاکھ یوجن شمارو دن پنتھ چالے. لاکھ یوجن شمارو دن پنتھ چالے نے ایسا کرتے پیان ہو جیو جی.
سنگھنی ہے ایک قسم کا باجا ہے. जिसको ट्रम्पेट कहते हैं इंग्लिश में, इसको सिंगनी कहते हैं। पहले जमाने के अंदर वो गाय के बहुत बड़े सींग से बनाते थे और उसके अंदर बादशाह की आन की अनाउंसमेंट की जाती थी। सिंगनी है शंख, एक सिंगनी और दूसरे शंख जो शेल होता है, जो कि लोग वो शेल को भी बजाते हैं। मतलब यह है कि ये अनाउंसमेंट होगी रेडियो के ऊपर, रेडियो है वो सिंगनी है, इसके ऊपर शब्द गणों बाजे। किसका शब्द? हजर इमाम का, उसके नाम की पुकार और अनाउंसमेंट की जाएगी सारी दुनिया के अंदर। नवे खंडे पड़े रे भंगान, सारी दुनिया में जो नौ खंड है, खंड कहते हैं कॉन्टिनेंट को। बच्चे आज पढ़ते हैं स्कूल के अंदर, आज की ज्योग्राफी की बात नहीं, लेकिन मैं पी सदरदीन के जमाने की, ये तो पी शमस का गिनान है, 900 बरस का गिनान है। उस जमाने का जो नौ खंड थे, वो नौ खंड के अंदर लोगों को मालूम नहीं था वो जमाने में, 900 बरस पहले। दो तो ये अमेरिका है, एक ऑस्ट्रेलिया है, एक यूरोप है, एशिया है, मिडल ईस्ट है, अफ्रीका है, और नॉर्थ और साउथ पोल के ऊपर आर्कटिक और एंटार्कटिक, ये भी खंड हैं। इस तरह नौ खंड पृथ्वी बनाई, और जब ये बातें बनेगी तो आर्कटिक और एंटार्कटिक रीजन्स के अंदर भी सबमरीन्स और बहुत से एटॉमिक जो शिप्स वगैरह होंगे, मैनोवर्स वगैरह उधर फिरेंगे, आसमान पे भी होंगे, पाताल में भी होंगे। तो नवे खंडे पड़े भंगान, जब रेडियो में अनाउंसमेंट होगी सारी दुनिया के अंदर, मौलाना हजर इमाम के नाम की पुकार पड़ी जाएगी। फरमाया वो जमाना ऐसा आएगा कि लाख योजन शाह मारो दिन पंथ चले, एक दिन के अंदर मौला 6 लाख मील चलेगा। योजन 6 माइल का एक योजन होता है, 6 लाख मील एक दिन मौला चलेंगे। आपको नवाई लगती है? 900 बरस पहले नवाई लगती थी, अभी नहीं। 24 घंटे के अंदर जो 6 लाख मील होंगे, तो एक घंटे की स्पीड 25,000 माइल की हुई। ये जो रॉकेट्स ऊपर जाते हैं, स्पेसशिप्स जाते हैं, वो 26,000-27,000 माइल की स्पीड से भागते हैं। और कोई नवाई नहीं कि उस टाइम तलक जमीन के ऊपर भी राउंड दी अर्थ एक घंटे के अंदर पूरा किया जाएगा। 25,000 माइल की स्पीड एक दिन की 6 लाख माइल की रफ्तार हुई। लाख योजन शामारो दिन पंथ चाले ने ऐसो करे पयान, पयान यानी ऐसा वो बंदोबस्त करेगा, ऐसी अरेंजमेंट करेगा कि एक दिन के अंदर 6 लाख माइल मौला मुसाफरी करे। हरे रानी, जब ये हालत वगैरह है, अब वो जो राजा है ना दैत, वो रानी को कह रहा है, हरे रानी त्रे गुणों कोट मारे अति रंग दीते, ने माहे देवता करे छे कमाई, ओ जी ओ जी। फिर सुनो, हरे रानी त्रे गुणों कोट मारो अति रंग दीसे, ने महे देवता करे रे कमाई, ओ जी ओ जी। बारे ही मेघ मारो पानी भरे छे, ने सूरज तापे रसोई, ओ जी ओ जी। दैत है वो खुदा का दुश्मन है, खुदा को मानता नहीं, और जमात मोमन जो है वो खुदा को मानते हैं, तो वो उनसे बहस करता है, डिबेट करता है, कहता तुम क्या समझते हो, त्रय गुणों कोट सारी दुनिया का तीन चौथे में से तीन भाग जब चाहे इच्छा से बारिश हो सके। अभी रानी उसका जवाब देती है, यानी जो खुदा के भगत है वो उनके साथ उसको जवाब देते हैं।
अरे राजा तृण भवन जीवन जो दातार तिन सुतुवा द चलावे हो जियो जी। चौध भवन जीवन को स्वामी तेनी करो सेवा तो कुछ पामो हो जियो जी।
मोमन उनको कहते हैं तीन भवन पाताल जमीन और आसमान उसके अंदर जीवन देने वाला लाइफ जिंदगी देने वाला वो खुदावंद आलमीन है। तीन सुन तू वाद चलावे उसके साथ तू झगड़ रहा है वो चौथ भवन का जिंदगी देने वाला है स्वामी तो उसके तू अगर सेवा करे इबादत करेगा तब तेरा छुटकारा होगा। अब वो वापस जवाब देता है
अरे रानी मुआ जीवाड़ू
मुर्द को जिंदा करता
ने पिरता पूजा।
अभी रानी उसका जवाब देती है यानी जो खुदा के भगत है वो उनके साथ उसको जवाब देते हैं।
अरे राजा तृण भवन जीवन जो दातार तिन सुतुवा द चलावे हो जियो जी। चौध भवन जीवन को स्वामी तेरी करो सेवा तो कुछ पामो हो जियो जी।
मोमन उनको कहते हैं तीन भवन पाताल जमीन और आसमान उसके अंदर जीवन देने वाला लाइफ जिंदगी देने वाला वो खुदावंद आलमीन है। तिन सुन तू वाद चलावे उसके साथ तू झगड़ रहा है वो चौथ भवन का जिंदगी देने वाला है स्वामी तो उसके तू अगर सेवा करे इबादत करेगा तब तेरा छुटकारा होगा। अब वो वापस जवाब देता है
अरे रानी मुआ जीवाड़ू
मुर्द को जिंदा करता
ने पिरता पूजाऊ
एकदम जमीन पे गिरे हुए को मैं उठाता हूं तो उसकी पूजा कराता हूं।
अरे रानी मुआ जीवाड़ू ने पिरता पूजाऊ ने खान खबराऊ काठ घोड़ा हो जियो जी। मोरो ते लश्कर अलत करोड़ी तेरे शादी दा लश्कर थोड़ा हो जियो जी।
रानी है जमात वालों ये क्या बोलते हो मैं मुर्दे को जिंदा करता हूं और जिनमें कुछ नहीं है उनको मैं उठाता हूं इज्जत देता हूं तो उसकी पूजा करनी जाती है। मैं इसमें लिखा है काठ लेकिन हाथ की लिखी हुई किताबों में मैंने पढ़ा है काठ घोड़ा लोहे का घोड़ा काठ कहते हैं लोहे को और काठ कहते हैं लकड़ी को दोनों हिसाब से ले लो। ये मोटर जो है खाना खाती है पानी पीती है छींक मारती है ना कभी कभी इंजन बिगड़ जाता है तो एक्चुअली छींक मारती है। ये ट्रेन देख लो लकड़ी की बनी हुई ट्रेन है आग का घोड़ा आगे चल रहा है वो भी कोयला खाता है पानी पीता है। तो कहता है ए रानी मैं मुर्दे को जिंदा करता हूं नीचे पड़े हुए जिनकी कोई औकात नहीं उनकी मैं पूजा करा देता हूं
لوہے کے گھوڑے کو میں کھانا کھلاتا ہوں، میرا لشکر بے حساب ہے، کروڑوں ہیں، اور تیرے شاہ کے پاس تو لشکر کتنا ہے؟ اس وقت ستویں دنیا کے اندر اسلام بہت تھوڑا ہوگا، آج بھلے ایک عرب جتنا ہے، مجھے ڈر ہے کہ شاید اس وقت 25-30 کروڑ بھی مسلمان دنیا میں نہیں ہوں گے۔ رانی اب جواب دیتی ہے، ہر راجا موا جیواڑے نے پرتا پجائے، پن تیرا لشکر کاچا ہو جیو جی، نظر چڑیو شمارو بھسم کرسی نے اُبھاتے رہتے ستی ساچا ہو جیو جی۔ اے راجا تو کیا بکتا ہے، ہو سکتا ہے کہ تم مردے کو زندہ کر دے اور ایک دم نیچے گرے ہوئے کی تو پوجا بھی کرا دے رہے، لیکن تیرا جو لشکر ہے وہ کچا ہے، میرے مولا کی جب ہی نظر پڑے گی بھسم ہو جائیں گے، خاک ہو جائیں گے، مگر جو ستی ساچے ہیں وہ کھڑے رہیں گے۔ ایک گنان اور ہے پیر صدر دین کا، اے جی سوامی نا دل جارے چال سے جارے ست گھر منو ہوئے سے یار ہو جی۔ پھر فرماتے ہیں مولا کے جب لشکر چلیں گے، ست دھرم انوتھائی سے ویوہار، دنیا کے اندر بدی برائی نکل جائے گی اور ست یگ چالو ہوگا، اس وقت جو گنہگار ہوں گے وہ کھڑے دیکھتے رہیں گے اور راج اور برکتیں اور رحمتیں ان کو ملیں گی جو سچے مومن ہوں گے۔ اتنا اور دوسرے گنانوں میں سے نکال کے آپ کو بولتا ہوں، چائنا اتنا پاورفل ہوئے گا ہندوستان کے اوپر اس کا قبضہ ہو جائے گا، ہندوستان کمیونسٹ بن جائے گا، ارب ڈیڑھ ارب کی بستی چائنا کی، تقریباً ایک ارب کی بستی ہندوستان کی، تو یہ اتنا بڑا لشکر، اتنی بڑی پاور ہوگی، ایٹم بم ہوں گے، ایٹمک وار ہیڈز ان کے پاس بے حساب ہوں گے، اور ادھر امام کی سائڈ کے اندر تھوڑے لوگ ہوں گے، کمیونسٹ کنٹریز کے اندر بہت سستا بھی ہوگا اور ادھر امام کی سائڈ میں بہت مہنگا بھی ہوگا۔ یہ لڑائی ہونے کے پہلے کا چتار میں آپ کو دے رہا ہوں، نقشہ بتا رہا ہوں، جب لڑائی ہوگی تو کمیونسٹ کیمپ کے اندر یعنی اس سائڈ کے اندر زمین لرزے گی، ارتھ کویک آئیں گے، اوپر سے بجلی گرے گی، پانی پڑے گا، زمین پھٹ جائے گی، طوفان آ جائیں گے، اس طرح کروڑوں کے لشکر جو دینت کالنگا کے ہیں وہ نیچرل فورسز سے مارے جائیں گے، بیماری بھی پھوٹے گی، بھوک مرا بھی چلے گا، یعنی دنیا کی طاقت لشکر ہتھیار وغیرہ سے نہیں مرے گا دینت کا، قدرتی بلائیں اس کے اوپر اتریں گی اور پھر وہ مارے جائیں گے۔ تو اس طرح سے پھر یہ جواب دیتی ہے کہ تیرا لشکر تو کچا ہے، میرے مولا کی جب نظر پھرے گی تو سب کچھ برباد ہو جائے گا، وہ روحانی فورسز کام آئیں گی، اُبھاتے رہ سے ستی سانچا، صرف وہی دنیا کے اندر زندہ رہیں گے کہ جو مولا کی طرف ہوئیں گے۔ پیروں نے لکھا ہے دینانوں کے اندر، کسی جگہ یہ مطلب نکلتا ہے کہ 2/3 دنیا برباد ہو جائے گی، اور کسی جگہ یہ مطلب نکلتا ہے کہ 3/4 دنیا برباد ہو جائے گی۔ مگر 2/3 ہوے یا 3/4 ہوے، نیچرلی آدھے سے زیادہ دنیا برباد ہو جائے گی۔ دنت واپس سوال کرتا ہے، کہتا ہے کیا بات ہے، میرے گھر پہ رہتی ہے، میرا کھانا کھاتی ہے اور تعریف کرتی ہے اس کی، یعنی رہتے ہو تم کمیونسٹ کنٹری کے اندر اور پالتے ہو تم مذہب، یہ کیسے ہو سکتا ہے؟ ارے رانی کھاؤ پیو نے دھن خرچو ہمارا، نشہ ہو شاہ کری پکارو، ہو جیو جی، ایسا ہے کوئی چنب نگری ماہیں، سرجاد رانی کو سمجھا وے، ہو جیو جی، تم رہتے ہو کمیونسٹ کنٹری میں اور مذہب پالتے ہو، پیسے ادھر کے خرچتے ہو، ایجوکیشن یہاں لیتے ہو، کھانا یہاں کھاتے ہو، اور پھر تم مذہب پالتے ہو، ہے کوئی جو ان لوگوں کو سمجھاوے کہ رہنا تو رہو نہیں تو چلے جاؤ؟ 1921 میں سوویت رشیا کی ریپبلک بنی اور ان کا سب سے پہلا پریزیڈنٹ لینن بنا، ٹروٹسکی، لینن اور کارل مارکس، یہ تین دوست تھے جنہوں نے دنیا کے اندر یہ کمیونزم کا طوفان اٹھایا۔ ان کے ساتھ ایک اور آدمی بھی تھا جو بعد میں اس نے دیکھا، وہ خدا پرست آدمی تھا، نیک تھا، اس نے دیکھا کہ یہ تینوں بدماش ہیں۔ دوستی ٹروٹسکی کے ساتھ اس کی بہت تھی، اس کا نام تھا ٹولسٹوئے، اس کو مہاتما کہا گیا۔ ٹولسٹوئے جو تھا وہ بہت سمجھدار آدمی تھا، نیک اور خدا پرست تھا۔ ٹروٹسکی اور ٹولسٹوئے کی بہت دوستی تھی، مگر اس نے جب دیکھا کہ یہ تینوں کا رستہ اچھا نہیں تو ٹولسٹوئے الگ ہو گیا، نکل گیا۔ اب یہ تین آدمیوں نے دنیا میں طوفان اٹھایا۔ ان کی تھیوری بنانے والا کارل مارکس تھا اور عمل کرنے والا لینن تھا۔ ٹروٹسکی نے چھپ کے جو کام کیا تو وہ پروپیگنڈا کا کام تھا۔ 1921 میں لینن رشیا کا پریسیڈنٹ بنا، پہلا پریسیڈنٹ کمیونسٹ رشیا کا، یونین آف سوویت سوشلسٹ ریپبلک، USSR۔ اگر آپ اس وقت کی لینن کی سپیچ پڑھو تو اس کے اندر اس نے جو اپنے پروگرام بنایا کہ یہ کریں گے، یہ کریں گے، یہ کریں گے، اس پروگرام کے اندر ایک یہ بات تھی کہ within 20 years، 20 برس کے اندر رشیا کے اندر سے مذہب کو بالکل جڑ مور سے اکھاڑ کے پھینک دو۔ وہ پروگرام عمل میں آیا، اندرونی پرابلمس بڑھتی گئیں۔ 1921 سے 20 برس ایڈ کرو تو 1931 ہوتا ہے، یہ 31 کا اور اس کے پہلے 5-7 برس کا یہ زمانہ تھا کہ سارے یورپ کے اندر پولیٹیکل گڑبڑ تھی۔ رشیا اس میں یورپ میں بھی ہے، ایشیا میں زیادہ ہے، لیکن پاور زیادہ ان کا جو سینٹر ہے ماسکو وہ یورپ میں ہے۔ تو یورپ کے اندر جو پولیٹیکل گڑبڑ تھی اور دنیا کے اندر اکنامک گڑبڑ جو تھی، اس کی وجہ سے ان لوگوں کا جو پروگرام بنایا گیا تھا 20 برس کا، وہ پروگرام اچھی طرح سے کامیاب نہ ہو سکا۔ 31 کے اندر تو جرمن گورنمنٹ ہل رہی تھی، پاور میں آنے کے لیے ہٹلر بڑا پاپولر تھا، اور آخر اس نے ہیڈنبرگ کو نکال کے 1932 کا الیکشن جیتا اور 33 کے اندر ہٹلر ان کا ڈکٹیٹر بن گیا۔ رشیا اپنے پروگرام کے اوپر چل نہ سکا، اناج بھی اتنا پیدا نہ ہو سکا جتنا وہ چاہتے تھے، انہوں نے پرومس کیا تھا کہ رشیا میں کوئی بھی بھوکا نہیں رہے گا اور ہم ایک دانہ بھی باہر سے نہیں منگائیں گے. لیکن کوئی بھی ایسا ایک برس بھی گئے 60-62 برس میں ایک بھی ایسا برس نہ آیا کہ جب رشیا کو باہر کے پیسے کی یا اناج کی یا ٹیکنالوجی کی ضرورت نہ پڑی ہوئے. محتاج ہے آج تک. چلو ہٹلر جب ہی اوپر آیا رشین پالیٹکس کے اندر فیر فار ہوا, چلتے چلتے لڑائی آئی, رشیا کو لڑائی میں بہت مار پڑی. چلو امریکہ کی مدد سے رشیا بچ گیا, لڑائی 45 میں ختم ہوئی. اور اس کے بعد اور تھوڑے سے برس نکلے 1960-61 میں, جب ہی 40 برس ہو گئے تو ان کو وہ پروگرام آپس پھر یاد آیا کہ ہم نے 20 برس کے اندر مذہب کو رشیا میں سے نکالنے کا پروگرام بنایا تھا, اس کی جگہ اب 40 برس ہو گئے. ماسکو یونیورسٹی کا 71-72 برس کا بہت ایکسپیرینس پروفیسر اور 3-4 اور آدمیوں کی ایک کمیشن بنائی گئی کہ وہ ساری سوویت رشیا کے اندر گھوم پھر کے اس بات کی انویسٹیگیشن کریں کہ رشیا جب ہی آزاد ہوا 1921 میں اور اب تلک مذہب کتنا برباد ہوا اور کتنا باقی ہے. 1200 پیج کی انہوں نے رپورٹ بنائی 5 برس کی محنت کے بعد. وہ ریموٹ رپورٹ سمگل ہو کے لندن میں آئی, اور جب لندن میں آئی تو 1969 کے اندر وہ رپورٹ لندن میں چھپی گئی. اس رپورٹ کے اندر جو اسلام کا چیپٹر ہے, اس اسلام کے چیپٹر کے اندر آغا خانی اسماعیلیوں کا نام بھی ہے, دسوند کا ذکر بھی ہے, مکھی کامڑیے کا ذکر بھی ہے. مگر وہ رپورٹ یہ تھی کہ 40 برس ہونے پر ملین روبل خرچ کرنے پر بھی مذہب کم نہیں ہوا بلکہ زیادہ ہو گیا. اور ان کی رپورٹ یہ ہے کہ حیرت یہ ہے کہ جو ینگسٹرز ہیں ان کے اندر مذہب پیدا ہو رہا ہے. 34,000 وہاں گرجے ہیں, چرچز ہیں. آج کل کے حساب سے یہ 81 کی جو رپورٹ ہے, مسلمان کہتے ہیں, مجھے پتا نہیں, میں تو آپ کو رپورٹ کی بات کرتا ہوں, کہتے ہیں کہ 10 کروڑ سے 11 کروڑ مسلمان ہیں. 24 کروڑ کی بستی ہے ان کی 25 کروڑ کی, اس کے اندر 40% مسلمان ہیں. مذہب بڑھ رہا ہے. میرا کہنے کا مطلب, میں نے آپ کو یہ بات اس لیے سنائی کہ کمیونزم کے اندر مذہب کو بالکل برباد کرنے کی بڑی کوشش ہو رہی ہے. رشیا نے جو بھول کی ہے, ہو سکتا ہے چائنا وہ بھول نہ کرے, اور چائنا وہ بھول نہیں کر رہا. چھوٹی عمر سے بچے پیدا ہوتے ہیں, بہت سے جو کومیون ہیں یعنی ولیجز کے جہاں لوگ رہتے ہیں, بچوں کو ماں اور باپ کے پاس نہیں رہنے دیتے, بچوں کو لے جاتے ہیں, ان کی نرسری بنی ہوتی ہے, ماں جدی ہوتی ہے, باپ جدا ہوتا ہے, بچہ جدا ہوتا ہے. اسی چھوٹی عمر سے اس کو پتا بھی نہیں ہوتا کہ میرا ماں باپ کون ہے, نام رجسٹر ہوتے ہیں, یہ خیال ہے ان کو. مگر بچے یوں ہی بڑے ہوتے ہیں اور اس چھوٹی عمر سے ان کو کمیونزم سکھایا جاتا ہے. تو چائنا کا جو کمیونزم ہے وہ زیادہ سخت ہے رشین کمیونزم سے. ہو سکتا ہے کہ رشیا تھوڑا نرم بھی پڑ جائے. تو رشیا کو ہمارے پیروں نے روبل بھائی کے طور پہ یاد کر کے اس کو دانو کہا, اور چائنا کو دینت کہا. دینت زیادہ سخت ہے, زیادہ رف ہے, زیادہ سٹرونگ ہے اور زیادہ ٹائرنٹ ہے. اور چائنا کی یہ حالت بڑھے گی دنیا کے اندر. وہ زمانہ آئے گا چائنا سے ساری دنیا ڈرے گی, ساری دنیا ڈرے گی, لیکن اس کا انجام کچھ بھی نہیں, ختم ہو جائے گا. ابھی رانی اس کا واپس جواب دیتی ہے. ہر راجا جگا جگ ہوں تو نے کہتی جے آوی, تو کوڑے کیا رے کالی گا ہو جی ہو جی. ترن ترن جگ مارو कहो ना मानियो चौथे ते साहिब लेखा ले से ओ जियो जी। मैंने आपको कहा था कि दलित कालिंगा किसी एक पर्सन का नाम नहीं, वो तो एक फोर्स है, जैसे कि कम्युनिज्म है, जैसे कि एक मजहब है। तो सारी दुनिया जब से बनी है उस वक्त से दो चीजें खैर और शर, राइट एंड रॉन्ग, गुड एंड ईविल, इसकी लड़ाई हमेशा से चली आती है। ये जो ईविल है ये दैत है, ये जो शर है शैतान का वो दैत है। हमारे अंदर भी दैत है। जब हमको बुरे ख्याल आते हैं तो उस वक्त दैत का जोर होता है, जब हमें अच्छे ख्याल आते हैं तो उस वक्त इमाम का जोर होता है। तो ये कहती है, हे कलिंगा जुगा जुग हूं तो इन्हें कहती आवी। मतलब यह है कि जो मजहब की जो जमात है हर जमाने के अंदर, हर कौम, हर मुल्क के अंदर, उन लोगों के सामने के जो खुदा की हस्ती के कायल नहीं थे और बदियां बुराइयां करते थे, हमेशा उनको कहते चले आए कूड़ की ओर कालिंगा, लेकिन तुमने हमेशा है कालिंगा, हमेशा तुमने धोखा दिया, फरेब किया। तीन तीन युग से तूने मेरा कहा नहीं माना, अब इस चौथे कलयुग के अंदर तो खुदा लेखा लेगा, यानी ऐसा लेखा लेगा कि हमेशा के लिए नास्तिकवाद यानी बेदीनी, एथीज्म, बदियां बुराइयां, शैतानपना बिल्कुल उखाड़ देगा जड़ मूल से। फिर फरमाते हैं सतयुग जैसा टाइम वापस आएगा, दुनिया बहुत थोड़ी होएगी, बहुत ही थोड़ी। साइंस की बहुत सी जो चीजें आज हैं वो हमको पड़ी हुई नजर आएंगी और हम अपने बच्चों को दिखाएंगे कि देखो ये जो ढांचा है ना एरोप्लेन का, ये उड़ता था, तो बच्चे हैरान होंगे कि ये उड़ता था। कभी हमने किसी मोटर देखी होगी 200 बरस पुरानी सड़ी हुई मोटर, तो हम बच्चे को कहेंगे कि ये मोटर चलती थी, तो बच्चे मानेंगे नहीं। वो जमाना आएगा, टेलीफोन नहीं होगा, टेलीविजन नहीं होगा, आज जो दुनिया के अंदर मौज शौक हम कर रहे हैं कुछ नहीं रहेगा, सब बर्बाद हो जाएगा, दुनिया शांत हो जाएगी, नेक होंगे, कोई बदी बुराई गुनाह नहीं होगा, सादा जिंदगी होगी, ऐशो इशरत के सामान नहीं होंगे, कोई किसी से धोखा नहीं करेगा, कोई किसी की चोरी नहीं करेगा, कोई किसी का बुरा नहीं करेगा, कोई कत्ल और खून नहीं होगा, सतयुग की तरह इस तरह दुनिया के अंदर सुख शांति जन्नत जैसा मौका आएगा। और उस युग को हमारे पीरों ने सतयुग कहा है और एक जगह रतन युग कहा है। वो चीज अभी बहुत दूर नहीं है, बहुत दूर नहीं है। पीरों के कलाम के अंदर उसका एग्जैक्ट टाइम भी बताया है, दिन भी बताया है, यानी कौन सा वार होगा, दोपहर के बाद का समय होगा, कौन से महीने की तारीख होगी, कौन सा सन होगा, और किस जगह इमाम सारी दुनिया के अंदर ये रतन युग की एस्टेब्लिशमेंट की डिक्लेरेशन करेगा, और उस इमाम का नाम क्या होगा। ये सारी चीजें जिनानों के अंदर मौजूद हैं। अब आपको कहने की जरूरत नहीं क्योंकि वो जमाना काफी दूर है, लेकिन बहुत दूर भी नहीं। तो 12वां पाठ है, हर रानी ए वीरे वात तारा देव पासे भणिए, सांभरो सुरजा दे रानी हो जियो जी। हमारी नगरी माहे वास वसो छो, ने वात करो छो आप जानी हो जियो जी। हे रानी ऐसी बातें क्या करती है तू कि तू अपने देव की اپنے مرشد کی گن گاتی اور تعریف وغیرہ کر رہی ہے. سن اے رانی، میری نگری کے اندر تو رہتی ہے، چائنا کے اندر جو مسلم جماعت ہے اور اپنی اسماعیلی جماعت ہے تو اس کی نگری میں رہتی ہیں نا، رہتے ہو میرے ملک کے اندر، اور تم اپنے من کی باتیں چلاتے ہو، میرا حکم نہیں مانتے. یعنی ان کے اوپر زبردستی کرے گا، دکھ دے گا، تکلیف دے گا. اے جی چڑے رے دئیت نے پڑے پڑے دڑ منڈل چینب نگری مجار. ہو جیو جی ایشور برہماتیا کرے رے اتارا نے اج کل دش میں اوتار. ہو جیو جی. اس کے بعد لڑائی ہوگی، دہت کا دل چڑھے گا اور آہستہ آہستہ اس کا لشکر گھٹتا جائے گا، اور چینب نگری کے اندر، چائنا کے ملک کے اندر بہت نقصان ہو جائے گا. ایشور برہما دونوں ادھر اتریں گے. برہما یعنی پیر، اور ایشور کا مطلب اس زمانے کا امام، شاہ پیر، دونوں مل کے چین جائیں گے. آج کل دس میں اوتار، پشمت کہتے ہیں کہ آج کل جو گزر گیا زمانہ اس میں نہیں، آج کل پشمت کے زمانے سے لے کے آج تک کسی امام نے چائنا میں پاؤں نہیں رکھا تھا. یہ گئے برس حضرت امام ادھر گئے ہیں تھوڑے ٹائم کے لیے، امام کی باتیں امام جانتا ہے، لیکن یہ بناؤ دنیا کے اندر بنیں گے. آخری پارٹ ہے. ہر راجا تل تل کا شاہ مارو لکھانے سے تینی ست گر پورے چھ ساکھ. ہو جی ہو جی نر نے پھر سدے پھر شمش بولیا راج رکھی سر نے شاہ دیش. ہو جی ہو جی. پیر کہتے ہیں اے کالنگا، تل تل کا مولا حساب مانگے گا. یعنی مطلب یہ ہے کہ تیری جتنی بھی بدیاں برائیاں دنیا کے اندر، گناہ چھوٹے بڑے سب ہیں، سب کو مولا نابود کرے گا. اور ستگر اس بات کے لیے پشمس کہتے ہیں میں خود اس بات کی تمہارے سامنے میں وٹنس ہوتا ہوں، میں سانک پوراتا ہوں، یعنی تم کو یقین دلاتا ہوں کہ یہ بات بنے گی. پشمس فرمایا مولا رکھیوں کو، مومنوں کو راج کرائے گا. گنان تو یہاں ختم ہوا دیندارو. میں آپ کو کچھ دنوں سے کہتا چلا آیا ہوں کہ امریکہ، کینیڈا وغیرہ کے اندر جو ہماری جماعتیں مولا نے بنائی ہیں، ان جماعتوں کے ادھر لانے کا کچھ مقصد ہے. میں مجبور ہوں، بہت سی باتیں نہیں کہہ سکتا، اس کا وقت بھی نہیں آیا اور مجھ کو کہنے کا حکم بھی نہیں. ہمارا جو فرض ہے ہمیں وہ فرض پورا کرنا چاہیے. اپنے ایمان کو بہت مضبوط رکھو. ہندوستان پاکستان کے اندر بہت سے بناؤ بنیں گے، پاکستان دن بدن مضبوط ہوتا جائے گا، اس میں کوئی شک نہیں، لیکن ہندوستان پاکستان دونوں کے اندر مسلمانوں کو بہت تکلیف اٹھانی پڑے گی. اور جب مسلمانوں کے اوپر آفت آئے گی تو اس وقت ہم ان کے ساتھ ہیں، کیونکہ ہم بھی تو مسلمان تو ہیں، شریعتی نہ صحیح، مسلمانوں کے طور پہ بھلے ملا ہم کو یہ کہے کہ بھئی تم اچھے مسلمان نہیں ہو، مگر جو مسلمانوں کے اسلام کے دشمن ہیں وہ تو ہم کو بھی مسلمان ہی مانتے ہیں، بلکہ دوسرے مسلمانوں سے زیادہ ہمارے ساتھ ان کو دشمنی ہے. تمام اسلام کے جتنے فرقے ہیں ان میں کسی میں اتنی آرگنائزڈ کمیونٹی کوئی نہیں ہمارے سوائے. اس لیے ہم آنکھوں میں آئے ہوئے ہیں, اور ہمارا امام بھی دنیا بھر کے اندر مشہور ہے. تو ہم کو ہمارے مذہب کے واسطے بہت سی قربانیاں دینے کا ٹائم آئے گا, خصوصاً نیکسٹ صدی کے اندر. یہ صدی تو ابھی 18 برس کے بعد پوری ہوتی ہے. وہ جو بچے ہیں چھوٹے چھوٹے, ان کے لیے ان کی زندگی کے اندر نیکسٹ سینچری کے اندر 21st century میں بہت سے بناؤ بنیں گے, انہیں بہت سی قربانیاں بھی دینی پڑیں گی. آج سے ہمیں اپنے بچوں کو مذہب کے اوپر مستقیم رہنے کا سکھانا چاہیے. یہ سرجا رانی کی باتیں کر کے پیروں نے ایک سٹوری بنائی, اور وہ سٹوری کے اندر ہم کو حقیقت سمجھائی کہ کمیونسٹ کنٹریز کے اندر ہماری جماعت زیادہ ہے. ہم لگ بھگ 24-25 ملین اسماعیلی ہیں دنیا کے اندر. ہماری 90% جماعت کمیونسٹ کنٹریز میں رہتی ہے. اس کے لیے اس جماعت کو سرجا رانی کا نام دے دیا. ان کو وہاں بڑی بڑی تکلیفیں ہیں, بہت تکلیفیں ہیں. جماعت خانے چھپ چھپا کے رکھے ہوئے ہیں بہت سی جگہوں کے اوپر. بہت سی جگہوں کے اوپر اسماعیلی اپنے آپ کو ظاہر بھی نہیں کرتے, ڈرتے ہیں. 1.5 برس ہوا تنزانیہ کا ہمارا جو ہیلتھ ایڈمنسٹریٹر ہے حضر امام کا, اور ایک ہیلتھ ایڈمنسٹریٹر حضر امام کا انڈیا کا, ان دو آدمیوں کو حضر امام نے خط لکھا کہ تاشکند کے اندر رشیا میں یونائٹڈ نیشنز کی ورلڈ ہیلتھ آرگنائزیشن اور یونیسکو نے مل کے وہاں ہیلتھ پروگرامز کے لیے ایک زبردست ساری دنیا کی انٹرنیشنل کانفرنس بنائی ہے, اور اس کے اندر میری طرف سے تم دو جن جا کے میرے ریپرزنٹیٹیو بنو. تنزانیہ کا میرے شہر کا آدمی عبد الملک رائی, عبد الملک جمال, اور امیر علی پمبے سے گیا, یہ دو جنے ادھر گئے. ادھر ساری دنیا کی ملکوں کے بورڈ لگے ہیں, بھائی تنزانیہ ہے, انڈیا ہے, پاکستان ہے, یونائٹڈ اسٹیٹس ہے, یونائٹڈ رشیا ہے, لیکن ایک بورڈ تھا وہ ملک کا نہیں تھا, اس پہ لکھا تھا آغا خان. باقی تمام بورڈ جو تھے وہ ملکوں کے تھے, کنٹریز وائز لکھے ہوئے تھے. اور یونائٹڈ نیشنز کی اس انٹرنیشنل آرگنائزیشن کے اندر ممبرشپ جو ہے تو وہ ملکوں کے حساب سے ہیں, لیکن یہ بے تاج بادشاہ, اس کا ملک نہیں, اس کے پاس لشکر نہیں, لیکن ادھر کنٹری میں اس کا نام لکھا ہے آغا خان. تو یہ دو ریپرزینٹیٹو اس بورڈ کے پیچھے بیٹھے تھے. ساری دنیا کی انٹرنیشنل کانگریس کے اندر حضر امام کے دو پرتنیدھی گئے تاشکند میں. تو رائے عبد الملک مجھے بتاتے تھے, میں نے پوچھا وہاں تاشکند میں بہت اسماعیلی ہیں, تو اس نے مجھے دو اسماعیلی ملنے کی خبر بھی سنائی. اور وہ لوگ اس کو کہتے تھے کہ یہاں بہت اسماعیلی ہیں لیکن ہم ڈرتے ہیں, اگر یہ پتہ چل جائے کہ ہم کسی حساب سے کسی مذہب کو مانتے ہیں تو ہم کو نوکری میں سے نکال دیں گے تو ٹھیک ہے, لیکن کیمپ میں بھیج دیتے ہیں, لیبر کیمپ میں. اسماعیلی بہت ہیں, مسلمان بھی ہیں, اور مسجدیں بھی بہت ہیں. تاشکند کی مسجد بہت زبردست, اعلیٰ درجے کی, دیکھنے جیسی لائق مسجد ہے. تو ان کمیونسٹ کنٹریز کے اندر ہماری جماعت اتنی سخت مصیبتوں تکلیفوں میں ہے, مگر دینداروں پھر بھی انہوں نے اپنا ایمان سلامت رکھا ہے. ہمارے ہاں ادھر یہ امریکہ یا کینیڈا یا ویسٹرن کنٹریز کے اندر ایسا کوئی ہمارے اوپر زبردستی نہیں کیا ہوا, گورنمنٹ کی طرف سے ہمارے اوپر کوئی ظلم نہیں ہے, بلکہ آپ کو مذہب پالنے کی امریکن گورنمنٹ کی طرف سے, کینیڈین گورنمنٹ کی طرف سے بالکل چھوٹ ہے, فریڈم ہے ہر طرح کی. پھر بھی کبھی ہمارا ایمان ایسی حالت میں اگر بگڑ جائے تو ہمارے سامنے وہ بھائی ہیں, ان کی زندگی کا, ان کی پوزیشن کا خیال کر کے اپنے دل کو طاقت دو کہ ان کمیونسٹ ملکوں کے اندر ہزار سال سے جماعت بیٹھی ہے کہ جہاں ظاہر میں کبھی حضر امام گئے نہیں, 100-100 پیڑیاں نکل گئیں, انہوں نے کبھی حضر امام کا دیدار تک نہیں کیا. چھپ چھپا کے حضر امام کی چھوٹی چھوٹی فوٹوز رکھی ہوئی ہیں, بڑی بڑی فوٹوز نہیں ہیں, جماعت خانوں کے اندر نہیں ہے فوٹوز,
جماعت خانے ہیں، وہ بھی پتہ نہیں لگتا کہ جماعت خانے ہیں کہ میٹنگ ہال ہے. بعض ایسی جگہ کے جماعت خانے ہیں کہ جس پہ چٹائیاں بھی نہیں، دھوڑ مٹی ہے، پلاسٹر بھی نہیں، مگر انہوں نے اپنا ایمان سلامت رکھا ہے. ہم کو اس دنیا کی یعنی امریکہ اور ویسٹرن کنٹریز کی موج شوق، عیش و عشرت اور بدیاں برائیاں ہمیں نہیں چاہیے. گئی کل جو میں نے آپ کے سامنے گیان پڑھا کہ صدر دین ماں باپ کا، اس کے اندر ان تمام برائیوں کا ذکر آیا ہے. ان برائیوں سے اپنے آپ کو بچاؤ، اپنی اولاد کو بچاؤ. مولانا حضرت امام کی اسواری کا ٹائم نزدیک ہے. نزدیک یہ نہیں سمجھنا کہ 10-20 برس ہیں، ایک صدی اور نکل جائے، لیکن اس کی تیاریاں ہم کو ابھی سے کرنی ہیں. آپ لوگ جو ان ملکوں کے اندر آ کے رہے ہو، آپ کو یعنی خاص طور پہ ینگسٹرز کو فیوچر کے اندر ان ملکوں میں جانا پڑے گا، تھرڈ ورلڈ کنٹریز میں جہاں ہماری غریب جماعتیں ہیں. حضرت امام نے 2.5 برس پہلے لندن کے اندر فرمایا تھا، ینگسٹرز کو کہا کہ تم اپنی ایجوکیشن پوری کر لو، تو تمہارے میں سے میں یہ چاہتا ہوں کہ ایسے بچے نکلیں، جوان نکلیں، کہ جو 2-4 برس 5 برس ان جماعتوں میں جا کے تم ان کی سیوا کرو، پیس کورس کی طرح ان کو ڈائریکشن دو، ان کو ہائیجین سکھاؤ، ان کو ہیلتھ کی باتیں سکھاؤ، ان کو اکاؤنٹنگ سکھاؤ، ان کی ٹیچنگ کرو. اگر کوئی لڑکیاں جا سکتی ہیں تو ان کی عورتوں کو سینا پرونا، بچے کس طرح رکھنا وغیرہ، ایسی چیزیں ان کو جا کے سکھاؤ. ہماری قوم ادھر بہت غریب ہے، سخت غریب ہے، اور کئی جگہ ہائیجینک کنڈیشن بھی ٹھیک نہیں. تو ان جگہوں کے اوپر ہم ادھر جائیں، اور ہم کو جانا پڑے گا. یہاں ہم کو مولا نے رکھا ہے. آج آپ کو پاکستان کے 10 روپے کے سامنے، کے 12 روپے کے سامنے $1 ملتا ہے، اور 100-200 ڈالر روز جیب میں مارتے ہو، تو ادھر کے تو 2000 روپے ہوئے ہیں. یہ پیسہ آپ کو اپنی عیش عشرت کے لیے مولا نے نہیں دیا. یہ پیسہ اس لیے نہیں دیا کہ ادھر شرابیں پیو اور ادھر دوسرے فین فتور کرو. یہ پیسہ اس لیے دیا ہے کہ اس پیسے کو بچاؤ، اور اس پیسے سے ادھر اپنی اولاد کو اچھی ایجوکیشن دو، اور اس پیسے کے ٹکٹیں خرید کے تو ان ملکوں کے اندر جا کے چھوٹی چھوٹی جماعتوں میں، چھوٹے چھوٹے گاؤں میں زمین پہ سوو، اور ان کا کھانا کھاؤ، ان کا پانی پیو، ان جیسے کپڑے پہنو، ان جیسی حالت کے اندر رہ کے ان کو ٹھیک کرو. صفائی سکھاؤ، ایجوکیشن سکھاؤ، بچوں کو رکھنا سکھاؤ، کھانا پینا کس طرح اچھی طرح سے پکا سکو اس طرح سکھاؤ. اپنی زندگی کے اندر جو ادھر رکھی ہے، اس میں سے جو ہم نے جو کچھ بھی تجربہ ایکسپیرینس لیا ہے، ان جماعتوں کو جا کے بتاؤ ہم کو حضرت امام یہ چاہتا ہے کرنے کے لیے، اور اس وجہ سے یہاں ہم کو رکھا ہے کہ ادھر انشاءاللہ نیکسٹ 20-50 ایئرس کے اندر دیندار ہو، ادھر ہماری جماعت بہت بڑی ہوگی، بڑی مالدار آدمی بھی بنیں گے. ہر آدمی لکھوپتی نہیں بھی بنے گا، لیکن ہماری جماعت کے اندر کافی مالدار لوگ ہوں گے. ان کا پیسہ، ان کی ایجوکیشن، ان کا نو ہاؤ، ان کا ایکسپیرینس ہم کو ان جماعتوں کے لیے کام آئے گا. اس کے علاوہ میں پھر اس بات کو کہہ چکا ہوں مگر ریپیٹ کرتا ہوں کہ ہو سکتا ہے انڈیا پاکستان میں سے پولیٹیکل ریزن کی وجہ سے ہم کو اپنے اسماعیلی مذہب میں ظاہر کے اندر فیر فرق کرنے پڑے. ہو سکتا ہے کہ حضرت امام یہ بھی کہے کہ چلو تم دعا بند کرو اور نماز پڑھو، پوسیبل ہے. لیکن اسماعیلی مذہب کی جو اصل شکل ہے وہ ادھر کینیڈا اور امریکہ کے اندر رہے گی، پرٹیکولرلی کینیڈا میں. امریکہ کمزور ہو جائے گا، امریکہ ڈیفینیٹلی کمزور ہوئے گا، اپنی جماعت کے حساب سے بھی کمزور ہوئے گا. ہمارا زیادہ جو مقام ہے وہ کینیڈا کی طرف ہے. تو یہاں سے وہ پرانا مذہب جو آج سینکڑوں برس سے ہمارے پیروں نے ہم کو بخشا ہے، جس کے اندر انڈیا پاکستان میں ہیر پھیر ہو رہے ہیں، امام کو وہ ہیر پھیر ادھر نہیں چاہیے. جب ہی دنیا کے اندر یہ سب معاملے ختم ہو جائیں گے، گڑبڑ ختم ہو جائے گی، शांति हो जाएगी, सुख हो जाएगा, रतन युग शुरू हो जाएगा, सतयुग शुरू हो जाएगा। फिर ये इस्माइली तरीका जो पीरों ने हमको असल हालत में बताया है, वो फिर यहां से कनाडा से उन मुल्कों में जाएगा। आपको मिशनरी बनना पड़ेगा, आपको मददगार बनना पड़ेगा, आपको एजुकेटर बनना पड़ेगा। मौलाना हजरत इमाम आपसे बहुत काम लेगा और उन कामों के लिए हमें तैयार रहना चाहिए। अरे किसके नसीब के हम इमाम के काम आ सकें। और हजरत इमाम को जाहिर में बूट पॉलिश करने के लिए आदमी नहीं चाहिए, जमात की सेवा करने वाले आदमी चाहिए। मुझे फख्र है आपके ऊपर। शिकागो की जमात को देख के मैं बहुत राजी हुआ। इधर के जो यंगस्टर्स हैं वो जिस तरह काम करते हैं, मैं जब भी उनको देखता हूं, बोलता नहीं हूं, लेकिन दिल से उनके लिए दुआएं करता रहता हूं, बहुत दुआएं करता। या मौला इनको हर बला से बचाना। तुम लोग जो इधर काम करते हो, औरतें मर्द सब कुछ, जमात की एक्टिविटीज देख के, जो कि लीडरशिप के बगैर ये बातें नहीं होती, आपके लीडर्स भी माशाल्लाह बहुत एंथुसियास्टिक हैं। आप लोगों की गर्म जोशी, आप लोगों का ईमान, आपकी खिदमत, एक दूसरे की मदद बहुत आला चीज है। इस चीज को और भी ऊंचा उठाओ। कभी ऐसा होता है मोमिनों कि हमारी जीभ हमारे दांत के नीचे कट जाती है। आप में से एक आध ऐसा भी होगा कि यो जीभ की तरह काटा गया, लेकिन फिर हम अपने दांत तोड़ नहीं देते। जीभ बेचारी खुद ही ठीक हो जाती है। जमात के अंदर एक दो कभी ऐसे निकल भी आवे तो प्रेम मोहब्बत से उनको बुलाओ, अपने नजदीक लाओ। आपकी खिदमत बंदगी देख के उसके दिल के अंदर भी जोश आएगा। ये खिदमत जारी रखना, कम नहीं करना। ये खिदमत आप भी करते हो, अल्हम्दुलिल्लाह कनाडा के अंदर भी यंगस्टर्स ने जमात की हालत देख के दिल बड़ा होता है, दिल में खुशियां पैदा होती हैं। और मैं वो चीज देखता हूं कि आज से 20 बरस के बाद यहां की जमात कैसी होगी, मैं उसकी तखय्युल करता हूं, इमेजिन करता हूं। और जब मैं इमेजिन करता हूं, मैं खुश होता हूं। हमारी जमात बहुत मजबूत होगी। और उसके वजह यह भी है, जमात की जो खिदमत है ना, वो हमारा ईमान ज्यादा करती है। लेकिन महज खिदमत करो तो याद रखो, अपनी ड्यूटी भूलना नहीं। अपनी कमानी में से 10% बराबर दो। मैं इंशाल्लाह कल आपको 10% के ऊपर, मैंने वादा किया हुआ है कि एक वाज 10% पे करूंगा, वो कल मेरी वाज 10% की वाज होगी। 3 वक्त की दुआ छोड़ो नहीं। अगर ड्यूटी पे खड़े हो बाहर बर्फ के अंदर, तो दुआ अंदर पड़ी जा रही है और अंदर नहीं आ सकते वहां है, तो खड़े खड़े भी दुआ पढ़ लो, मगर दुआ पढ़ो। इसी तरह से बैतुल ख्याल की इबादत नहीं छोड़ना। दुआ और दसवंत हमारे ऊपर फर्ज है और जरूर इसको पूरा करो, लेकिन इसके अलावा अगर बैतुल ख्याल का बोल है तो उस बोल की जितनी भी ताकत है उसको हासिल करने की कोशिश करो। बैतुल ख्याल के बोल में बहुत ताकत है, वो मौला का नूर है। अच्छे बनो, नेक बनो, बहादुर बनो, करेजियस बनो, मोमन बनो, फरिश्ते बनो। इस तरह से इमाम के घर की खिदमत करो और जो खराब हो गया है उसको पकड़ के अच्छा करने की कोशिश करो, तो आप दैत कालिंगा का सामना करके अपने मजहब को बचा रहे हो। ये इमाम के लश्करियों का काम है। मौला आपको सुखी आबाद करे, ईमान की सलामती देवे, हकीकती समझ देवे, दो जहान में बरकत देवे, हर बला आफत दूर करे, आपकी मुश्किलें दफा करे। मौला आपकी हर दुआ कबूल करे। मौलाना हजरत इमाम आपको जमात में कुनबों में सलासम मोहब्बत देवे। मौला आपकी तंदुरुस्ती ज्यादा करे। मौला आपकी उम्र लंबी करे। मौला आपका ईमान ज्यादा करे। मौला आपकी दुनिया के अंदर इलम ज्यादा करे। मौला आपकी इज्जत ज्यादा करे। मौला आपकी कमानी ज्यादा करे। मौला दसवन सुकरीत में पूरा रखे। मौलाना हजरत इमाम हमेशा आपके ऊपर राजी रहे, आपके दिलों को नूरानी करे। मौलाना हजरत इमाम जहर बातुन दीदार इनायत करे। लगड़ी रे प्रीत हमने है ना छोड़ूं, दरा सिरा करवाता आंगा। मांगा